नमस्कार, दैनिक पत्र पत्रिकाको संगालु कार्यक्रम अखबारमा तपाईंलाई स्वागत छ। म प्रवीण पोखरेल। आज 2079 साल असार महिनाको 11 गते शनिबार, आषाढ कृष्ण पक्ष द्वादशी तिथि, तदनुसार जून 25 तारीक सन् 2022, नेपाल सम्वत 1142। आज काठमाडौँबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक विभिन्न प्रसंग छापेका छन्। विशेष गरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीमा मन्त्री फेर्ने विषय पेचिलो बन्दै गएको छ। यो प्रसंगले सबै पत्र पत्रिकामा स्थान पाएको छ भने स्थानीय तहले हिजो बजेट सार्वजनिक गरेका छन् आगामी आर्थिक वर्षका लागि। यो प्रसंगलाई पनि आजका पत्र पत्रिकाले प्राथमिकता दिँदै खबर बनाएका छन्। कार्यक्रमको शुरूमा हामीले लिएका छौं नेकपा यसको प्रसंग। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा यसका अध्यक्ष माधव कुमार नेपाल मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र र बाहिरका नेताहरूको घेराबन्दीमा पर्नु भएको छ। पार्टीकै प्रभावशाली नेता र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको घेराबन्दीमा उहाँ पर्नु भएको हो। नेकपा यसमा पेचिलो बन्दै मन्त्री हेरफेर, दबावमा अध्यक्ष नेपाल शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। नेकपा यसबाट सरकारमा सहभागी मन्त्रीहरूको नेतृत्वमा 10 सांसदले संसदीय दलको बैठक माग गर्नु र माओवादी अध्यक्ष दाहालले तत्कालै मन्त्री परिषद हेरफेरमा अवरोध गर्नुले अध्यक्ष नेपाल चरको दबावमा परेको नेताहरूले बताएका छन्। नागरिक दैनिक अगाडि लेख्छ, पोलिट ब्यूरोको शुक्रबार सम्पन्न बैठकमा अध्यक्ष नेपालले आफ्नै साथीहरू, पार्टी बाहिरका केही साथी तथा सत्ता गठबन्धनकै सहयात्री दलहरूको असहयोगका कारण मन्त्री हेरफेर हुन नसकेको बताउनु भएको थियो। विद्रोहबाट आएका कारण सबै साथीको मर्ममा ठेस पुग्नुहुन्न भन्ने पार्टीको चाहना छ, तर सरकारमा रहेका केही साथीले आन्तरिक र बाह्य शक्तिलाई बढ़ी नै दुरूपयोग गर्नुभयो, यो राम्रो कुरा भएन, अध्यक्ष नेपाललाई उद्धित गर्दै स्रोतले भनेको छ। सरकारमा गएका मन्त्रीहरूलाई फिर्ता गर्न नसक्दा अध्यक्ष नेपाल नैतिक संकटमा पर्नु भएको छ। ओली सरकारलाई हटाउनदेखि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन गर्दै पाँच दलीय गठबन्धन निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका अध्यक्ष नेपाल आफ्नै पार्टीले सरकारमा पठाएका मन्त्री र गठबन्धनको सहयात्री दल माओवादी केन्द्रका कारण नैतिक संकटमा पर्नु भएको हो, नागरिक दैनिकले अगाडि छापेको छ। यता नयाँ पत्रिकाले माधव नेपाल निर्णायक दबावमा शीर्षक दिँदै मुख्य खबर बनाएको छ। स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना, वर्तमान संगठनात्मक अवस्था तथा त्यसमा सम्भावना, निर्वाचनमुखी कार्ययोजना र मन्त्री हेरफेरको विषयमा छलफल गर्न शनिबार एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्दैछ। मन्त्री हेरफेर गर्ने बारे पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयनमा नआएपछि यति बेला एकीकृत समाजवादीमा तनाव देखिएको छ भन्दै नयाँ पत्रिकाले खबर बनाएको छ। एकीकृत समाजवादीका 23 मध्ये 10 सांसदले हस्ताक्षर नै बुझाइसके, अरू 3 आफूहरूसँग रहेको असन्तुष्ट पक्षको दावी छ। विवाद र ध्रुवीकरण बढ़दै गए संसदीय दलमा नेपाल अल्पमतमा पर्न सक्छन्, जुन उनका लागि सबैभन्दा ठूलो चुनौती बन्न सक्छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा मुख्य खबर बनाएको छ। यता कान्तिपुरले पनि अग्रपृष्ठमा नेकपा समाजवादीको प्रसंगलाई छापेको छ। समाजवादीका मन्त्री अझ आक्रामक शीर्षकमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै एकीकृत समाजवादीका मन्त्रीहरूले सरकारबाट फिर्ता नहुने अडान राखेका छन्। उनीहरू अध्यक्ष माधव कुमार नेपाललाई दबावमा पारेर पदमा निरन्तर रहने रणनीतिमा छन्। त्यसै अनुसार उनीहरू सहित 10 सांसदले शुक्रबार अध्यक्ष नेपाललाई ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गरेका हुन्। अर्को पार्टी बनाउने कानूनी प्रावधान नभए पनि आफूहरू बलियो रहेको देखाउन उनीहरूले हस्ताक्षर सहितको पत्र सार्वजनिक गरेको एक नेताले बताए। पोलिट ब्यूरो बैठकमा पार्टीको निर्णय कार्यान्वयन नगरेको भन्दै मन्त्रीहरूको आलोचना भएको थियो, तर उनीहरूले फिर्ता हुनेबारे केही नबताएको ती नेताले बताए। बैठकमा पर्यटन मन्त्री प्रेम आलेले आफूलाई 48 घण्टाको समय दिन माग गर्नुभएको थियो। शुक्रबार बिहान पार्टी कार्यालयमा 8 बुधे ध्यानाकर्षण पत्र दर्ता गराएका छौं, नीतिगत हिसाबले पार्टी चल्नुपर्छ भन्ने हाम्रो माग हो, हस्ताक्षरकर्ता निरादेवी जैरूले भन्नुभयो। यसबारे पोलिट ब्यूरो बैठकबाट छलफल शुरू भएको छ, शनिबार बस्ने केन्द्रीय कमिटी बैठकमा पनि छलफल हुन्छ। जैरूले मन्त्रीहरू पार्टी निर्णय मान्न तयार रहेको तर केन्द्रीय कमिटी बैठकले नयाँ मन्त्रीका नामबारे पुनर्विचार गर्नुपर्ने बताउनुभयो। पार्टीका आधा सांसद आफूहरूसँग रहेको सन्देश दिएर उनीहरूले अध्यक्ष नेपाललाई निर्णयमा पुनर्विचार गर्न दवाब दिएका छन्। हस्ताक्षर गर्नेमा मन्त्रीहरू विरोध खतेवड़ा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्ण कुमार श्रेष्ठ सहित सांसद कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बीना देवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र जयरू छन्। हस्ताक्षर पत्रमाथि छलफल गर्दै शुक्रबार पोलिट ब्यूरो बैठकले पार्टीको पूर्ववत निर्णय कार्यान्वयनमा जोड़ दिएको छ। कान्तिपुरले छापेको छ। नेकपा समाजवादीको प्रसंगपछि अब स्थानीय तहको प्रसंग। हिजो स्थानीय तहहरूले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका छन्। करिब 700 स्थानीय तहले हिजो बजेट प्रस्तुत गरेका हुन्। स्थानीय स्रोत परिचालन प्राथमिकतामा परेको छ। देशभरका करिब 700 स्थानीय तहले आर्थिक वर्ष 2079-80 लागि बजेट पेश गरेका छन्। स्थानीय सरकार संचालन ऐन 2074 दफा 71 र अन्तर सरकार वित्त व्यवस्थापन ऐन 2074 दफा 21 भएको व्यवस्था अनुसार स्थानीय तहले हिजो बजेट ल्याएका हुन्। प्रत्येक वर्षको 10 असारमा अनिवार्य बजेट ल्याउनु पर्ने भए पनि देशभरका 48 स्थानीय तहले बजेट पेश गर्न सकेनन्। दलीय विवाद, विकास निर्माणमा भागवण्डा किचलो, बहुमत र अल्पमतमा झमेला लगायतका कारण कानूनमा भएका व्यवस्था स्थानीय तहले पालना गर्न नसकेको देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समय समयमा ताकेता गरे पनि लगभग 50 स्थानीय तहले बजेट पेश नगरेको प्रारम्भिक अनुमान छ। ती स्थानीय तह मन्त्रालय अन्तर्गत नरहने संवैधानिक व्यवस्थाका कारण तालुकदार मन्त्रालयलाई टेर्न छाडेका छन्। स्थानीय सरकारको तालुकदार मन्त्रालयका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव बसन्त अधिकारीका अनुसार 29 नगरपालिका र 19 गाउँपालिकाले बजेट पेश नगरेको प्रारम्भिक प्रतिवेदन आएको छ। मन्त्रालयले बजेट पेश गरेको प्रतिवेदन लिखित र अनलाइन मार्फत जानकारी दिन अनुरोध गर्दा समेत अधिकांश स्थानीय तहले पेश गरेको वा नगरेको जानकारी दिएको छैन। यसैबीच काठमाडौँ महानगरले झण्डै 6 अर्ब बढ़ाएर 25 अर्ब 41 करोड़को बजेट ल्याएको छ। चालू आर्थिक वर्षका लागि उसले 18 अर्ब 95 करोड़ 77 लाखको बजेट ल्याएको थियो। नगरसभामा उपप्रमुख सुनिता डंगोलले कार्यालय खर्चका लागि 4 अर्ब 68 करोड़ र पूर्वाधार विकासका लागि 11 अर्ब 8 करोड़ बजेट विनियोजन गरेको जानकारी दिनुभएको छ। करिब 700 स्थानीय तहले ल्याए बजेट, स्थानीय स्रोत परिचालन प्राथमिकतामा, राजधानीले मुख्य खबर बनाएको छ। रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन र सन्देश।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर चल्ने 4G इन्टरनेट, सलल जोडी नीति, CUG नेटवर्क अनि आहा कति रमाइलो एनडीटीभी, बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
सामाजिक सुरक्षा कोषमा सहभागी बनौ, सुरक्षित एवं सुखद जीवन यापन गरौ।
नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
विज्ञापन र सन्देशपछि कार्यक्रममा फेरि पनि स्वागत छ। अब पत्र पत्रिकामा छापिएका बाँकी प्रसंगहरू। इन्धनको कर 50% घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ। यो खबर नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गतको बजार अनुगमन उपसमितिले पेट्रोलियम पदार्थमा लगाइएको कर 50% घटाउन सरकारलाई निर्देशन दिएको छ। उपसमितिको हिजो बसेको बैठकले इन्धनका कारण जनजीवन महँगिँदा उपभोक्ता मारमा परेको निष्कर्षसहित सरकारलाई पेट्रोलियम पदार्थको कर घटाउन निर्देशन दिएको हो। यस्तो निर्देशन दिनुपूर्व उपसमितिले नेपाल आयल निगमका अधिकारीहरूसँग छलफल गरेको थियो। इन्धनको मूल्य घटाएर उपभोक्तालाई राहत दिने सम्बन्धमा भएको छलफलमा इन्धन महँगो हुनुमा कर पनि एउटा कारण भएको निष्कर्ष निकालिएको उपसमितिका एकजना सदस्यले बताएका छन्। सोही आधारमा उपसमितिले अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमलाई लिखित निर्देशन दिँदै इन्धनको कर 50% घटाउन भनेको छ। हाल पेट्रोलमा प्रति लिटर 65 रूपियाँ 61 पैसा, डिजेलमा 49 रूपियाँ 53 पैसा, मटीतेलमा 14 रूपियाँ, हवाई इन्धनमा प्रति लिटर 25 रूपियाँ 75 पैसा र खाना पकाउने ग्यासमा प्रति सिलिण्डर 320 रूपियाँ 84 पैसा कर लाग्दै आएको छ। यति बेला नेपालमा पेट्रोलियम पदार्थ दक्षिण एशियाकै महँगो छ। नेपाल आयल निगमले 6 असारदेखि पेट्रोलको मूल्य प्रति लिटर 179 र डिजेलको प्रति लिटर 192 पुर्याएको छ। पेट्रोलियममा भएको मूल्य वृद्धि विरूद्ध संसद र सड़कमा समेत विरोध भएको छ। सरकारले भने पेट्रोलियम बाहिरको मूल्य अनुसार बढ़ेको र घटाउन नसक्ने दावी गर्दै आएको छ। नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। मधेस प्रदेश सरकारले आगामी वर्ष बजेटमा चुरे जोगाऊ मधेस बचाऊ अभियान अन्तर्गत 18 करोड़ 10 लाख बजेट विनियोजन गरेको छ। चुरे दोहनका कारण परेको प्राकृतिक प्रभाव नियन्त्रण गर्नमा बजेट विनियोजन गरे पनि चुरे दोहन रोक्ने हकमा मधेस सरकार पनि संघीय सरकार जस्तै निरीय साबित भएको छ। मधेसमा अवैध क्रसरको रजगज नागरिकले छापेको खबर हो यो। चुरे संरक्षण क्षेत्रमा जारी सीमाविहीन दोहनदेखि कानूनी हैसियत बिना संचालनमा रहेका क्रसर उद्योग नियन्त्रण गर्ने सवालमा मधेस सरकारको गतिविधि भाषणमै सीमित देखिएको छ। मधेस प्रदेशको राजधानी जनकपुर धाम वरपर 1 दर्जन क्रसर उद्योग कानूनी हैसियत बिना संचालित छन्। मधेस प्रदेशको राजधानीमै कानून विपरीत क्रसर संचालित भइरहँदा मधेस सरकार मुखदर्शक बनेको छ। घरेलु तथा साना उद्योगकारले जनकपुर धामको तथ्याङ्क अनुसार जिल्लामा संचालित 11 वटा क्रसर उद्योगले कानूनी हैसियत गुमाइसकेका छन्। कानूनी रूपमा यी क्रसर संचालन नहुनु पर्ने हो तर सबै संचालनमा रहेका छन्। दण्डहीनतालाई बढ़ावा दिँदै सरकार मर्कामा स्थानीय बासिन्दा परेका छन् नागरिक दैनिकले छापेको छ। बनेन सड़क थापियो धराप गोर्खापत्रले मुख्य खबरका रूपमा छापेको छ। काठमाडौँको बुढानीलकण्ठ नगरपालिका 12 कपन बस्ने भीमला देवी कोइरालाले शुक्रबार बिहान छोरालाई विद्यालय पठाउन सक्नु भएन। 10 बजेसम्म सड़कमा भेल घटला र छोरालाई विद्यालय पठाउला भन्ने आशामा उहाँ बस्नुभयो तर भेल घटेन। सो स्थानमा रहेको नेपाल टेलिकम कार्यालय पछाडि 10 वर्षदेखि पसल संचालन गरिरहनु भएकी विमला लुइटेलको व्यापार नभएको महिनौ भयो। उहाँ भाड़ा बाबत मासिक 28,000 रूपियाँ तिर्नुहुन्छ। लुइटेल बस्ने घरमै रहेका 2 वटा पसलको व्यापार ठप्प भएपछि चैत नलाग्दै सरे। उहाँको पनि व्यापार नभएको धेरै हप्ता बित्यो। सरलाईदेखि काठमाडौँ आएर व्यापार गर्न थालेदेखि अहिलेसम्म यस्तो अवस्था आएको थिएन। उहाँले भन्नुभयो पसलकै आमदानीले भाड़ा तिर्ने हो। एक पैसा पनि आमदानी नभएपछि पसल सार्ने बाहेक अरू विकल्प रहेन तर पसल कसरी सार्ने भन्ने अर्को चिन्ता छ। कोइराला र लुइटेल जस्तै पीड़ामा हुनुहुन्छ कपनकै मिलनचोक तरकारी बजारका सम्राट सिंह तामाङ। सड़क पेटीमा ठेला राखेर व्यापार गर्ने तामाङले शुक्रबार बिहान तरकारी बेच्न पाउनु भएन। उहाँहरू जस्तै यस क्षेत्रमा 10,000 भन्दा बढ़ी नागरिकको साझा समस्या हो यो। 2078 पुष 18 गते लुइटेलको घर अगाडि काठमाडौँ महानगरपालिका 6 र बुढानीलकण्ठ 10, 11 र 12 लाई समेट्ने आनी गुम्बादेखि धोबी खोलासम्मको सड़कमा नाला निर्माणका लागि 7 फिट गहिरो खाडल खनिएको छ। सड़क लथालिङ्ग पारिएको छ जसका कारण उक्त क्षेत्रका 2 दर्जन पसल संचालकले सारेको लुइटेलले बताउनुभयो। उहाँले भन्नुभयो गाड़ी ल्याउने ठाउँ छैन, सामान बोकेरै लान पनि सम्भव छैन, परिबन्धमा परिरहेका छौं। बुढानीलकण्ठ 12 को आनी गुम्बादेखि मिलनचोक तरकारी बजार हुँदै धोबी खोलासम्मको सड़कमा पक्की नाला निर्माण अन्तर्गत 2078 पुष 18 गते सड़क खन्न शुरू भयो। शहरी विकास मन्त्रालय अन्तर्गत काठमाडौँ उपत्यका विकास प्राधिकरणले 2078 जेठ 26 गते सम्झौता गरी 1,400 मिटर नाला निर्माण गर्न असार 20 गते सम्पन्न गर्ने शर्तमा ठेक्का दिएको थियो तर काम 15% पनि भएको छैन। लुइटेलले भन्नुभयो हिउँदभरि पानी नपर्दा काम नगरी बित्यो, बर्खा लागेपछि केही दिन काम गरे जस्तो गरे, काम अघि बढ़ेन, यस्तो धराप थापेको छ, कसैलाई केही भयो भने जिम्मेवार को हुने? 1 वर्षमा 10% मात्रै काम गर्ने ठेकेदारलाई कार्यवाही हुनुपर्छ। यही अनुपातमा काम गर्ने हो भने यो काम 10 वर्ष लाग्छ, स्थानीयले भनेका छन्। बनेन सड़क थापियो धराप गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। पश्चिम सेती भारतीय कम्पनीलाई यो खबर अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। सरकारले 750 मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिएको छ। असार 6 को मन्त्री परिषद बैठकले भारतीय जलविद्युत कम्पनी एनएचपीसी लिमिटेडलाई पश्चिम सेती निर्माणको जिम्मा दिएको लगानी बोर्डका प्रवक्ता अमृत लम्सालले जानकारी दिनुभयो। जेठ 23 बसेको बोर्डको 51 बैठकले भारतीय कम्पनीलाई दिन सरकार समक्ष सिफारिश गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनको प्रचार प्रसारका क्रममा नै पश्चिम सेती निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिने बताउनु भएको थियो। आन्तरिक लगानीले निर्माण गर्न नसकिने र चिनिया कम्पनीले बनाउँदा भारतले बिजुली नकिन्ने भएकाले भारतीय कम्पनीलाई निर्माणको जिम्मा दिइने धारणा देउवाले सार्वजनिक गर्नुभएको थियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जेठ 2 गते लुम्बिनी भ्रमणका क्रममा पनि पश्चिम सेतीबारे छलफल भएको थियो। सरकारको संकेत पाएपछि भारतीय सरकारी कम्पनी एनएचपीसीले जेठको तेस्रो साता लगानी बोर्डमा आवेदन पठाएको थियो। निर्णयका लागि बोर्डले सरकारलाई सिफारिश गरेको थियो। पश्चिम सेती भारतीय कम्पनीलाई अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। नेपाल र चीन जोड्ने महत्वाकांक्षी रेलवे परियोजनाको सम्भावित अध्ययन कार्य अझै शुरू भएको छैन। चीनिया विदेश मन्त्री वाङ यीको पछिल्लो नेपाल भ्रमणमा काठमाडौँ केरुङ रेलवे परियोजनाको सम्भावित अध्ययन गर्ने प्राविधिक सहायताको सम्झौता भए पनि 3 महिनासम्म रेल विभाग बेखबर छ। यो परियोजना नेपालका लागि विकासको मात्र होइन राजनैतिक मुद्दा समेत हो, नयाँ पत्रिकाले छापेको खबर हो यो। नेपालमा रेलवे परियोजना कार्यान्वयन गर्ने निकाय रेल विभागलाई चैतमा हस्ताक्षरित प्राविधिक सहायताको स्कीम सम्बन्धी सम्झौताबारे अझै जानकारी छैन। चीनिया विदेश मन्त्रीको नेपाल भ्रमणका बेला काठमाडौँ केरुङ रेलवे परियोजनाको टेक्निकल स्कीममा हस्ताक्षर भएको थियो। काठमाडौँ केरुङ रेलवे परियोजना सम्भावित अध्ययन गर्ने प्राविधिक सहायता सम्झौताबारे 3 महिनासम्म रेल विभाग बेखबर, नयाँ पत्रिकाले छापेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउनु भएको छ। उहाँले बौद्ध विविधतालाई समाजको सकारात्मक रूपान्तरणसँग जोड्नुपर्ने पनि बताउनु भएको छ। लुम्बिनी विश्वकै आस्थाको केन्द्र गोर्खापत्रले अग्रपृष्ठमा प्रधानमन्त्री शेरबहादुर देउवाको भनाईलाई छापेको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको द्वितीय दीक्षान्त समारोहलाई हिजो लुम्बिनीमा सम्बोधन गर्नुहुँदै विश्वविद्यालयका कुलपति समेत रहनुभएका प्रधानमन्त्री देउवाले बुद्धले प्रतिपादन गरेको आर्य अष्टाङ्गिक मार्ग लगायतका सूत्रात्मक शिक्षा आजको 21 शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले आज संसारभर बौद्ध दर्शनको अध्ययन अध्यापन लगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेखीय रूपमा बढ़दै गएको बताउनुभयो। बौद्ध दर्शन कला शिक्षा साहित्य तथा संस्कृतिको मूल स्रोतका रूपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको छ, प्रधानमन्त्री देउवाले भन्नुभयो। उहाँले सम्भावना र चुनौतीको यो संयोगले अझै बढ़ी वैज्ञानिक व्यवस्थित र युग अनुकूल हुन ऊर्जा दिइरहेको पनि उल्लेख गर्नुभयो गोर्खापत्रले छापेको छ। काठमाडौँ तराई मधेस द्रुत मार्ग फास्ट्र्याकको सुरुङ निर्माणमा निलम्बन गरिएका 2 कम्पनीलाई कार्यवाही फुकुवा गरेर 22 दिनपछि काम पुनः शुरू गरिएको छ। यो खबर कान्तिपुरमा छ। निर्माणको ठेक्का लिएको 2 चिनिया कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन र पोलीचुङदा इन्जिनियरिङ कर्पोरेशनलाई छिटो र गुणस्तरीय काम नगरेको भन्दै गत जेठ 9 निलम्बन गरिएको थियो। यी कम्पनीले निर्माण गरिरहेको सुरुङको गुणस्तर कामको गति सबै हेरेर गत जेठ 31 पुनः काम शुरू गर्न भनिएको सैनिक प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिनुभएको छ। केही समय रोकिएको दुवै प्याकेजमा काम शुरू भएको छ। उहाँले भन्नुभयो निर्माणको स्थलगत निरीक्षण गर्दै कामको कार्य प्रगति समीक्षा गरेपछि काम शुरू गर्न आदेश भएको हो। 2078 वैशाख 31 सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो तर सम्झौता भएको 1 वर्ष बिते पनि निर्माणमा प्रगति भने छैन, कान्तिपुरले छापेको छ। तरकारी खेतीले रोक्यो काला पहाड़को यात्रा, नागरिकले छापेको प्रसंग हो यो। बराहताल गाउँपालिका 5 रक्सेनीका डिलीराम वन काला पहाड़ भारतमा मजदूरी गर्थे। काला पहाड़मा उनले बगाएको पसिनाले रक्सेनीमा 5 जना परिवारको छाक टर्थ्यो। गाउँमा जमीन भए पनि सिंचाई सुविधा थिएन, धान रोप्न पनि वर्खाको भेल पर्खनु पर्थ्यो। नजिकै भेरी नदी र स्वत खोला भए पनि सिंचाई सुविधा नहुँदा किनारका जग्गा भाँचै हुन्थे। 2 वर्ष भयो स्वत खोलाको पानी उनको जमीनमा आउन थालेको छ। खेतबारीमा सिंचाई हुन थालेपछि अर्काको
देशमा गएर पसिना बगाउनु पर्ने उनको बाध्यता पनि टरेको छ। सिंचाई सुविधासँगै उनले खेतबारीमा व्यावसायिक तरकारी खेती गरेका छन्, भैंसी र बाख्रा पालेका छन्। पहिले जमीन थियो, सिंचाई थिएन, खानेपानीको जो गर्न पनि घण्टौं समय लाग्थ्यो। वनले भने सोलर लिफ्ट मार्फत खेतबारीमा सिंचाई सुविधा उपलब्ध भएपछि मेरो काला पहाड़को यात्रा पनि रोकिएको छ। संघीय कृषि तथा पशुपन्छी मन्त्रालयको कृषि क्षेत्र विकास कार्यक्रम एएसडीपी अन्तर्गत स्रोत खोलाको पानी सोलर लिफ्ट मार्फत 700 मिटर माथि रहेको डाँडामा पुर्याएको छ। त्यहाँबाट पाइपलाइन मार्फत किसानको खेतबारीमा पानी पुग्छ। वर्खाको भल छोपेर धान रोप्ने हामीले 12 महिना खेतबारीमा सिंचाई होला भन्ने कल्पना पनि गरेका थिएनौं। वनले भने सिंचाई सुविधा उपलब्ध भएपछि खेतबारी हरियाली भएको छ, विभिन्न खेती गरेर आमदानी पनि गरिरहेका छौं, नागरिकले छापेको छ। उराव समुदायका पहिलो पाइलट छोराको पहिलो औपचारिक उडानमा सयर गर्ने रहर छ, आमा लालसरीले बताएकी छिन्। लालसरीको झाँगडालाई अझै हो कि होइन भन्ने लागेको छ। 23 वर्षीय छोरा प्रमोद पाइलट बनिसक्दा समेत अल्पसंख्यक झाँगड उराव समुदाय गरीबी र अशिक्षाका कारण विगतमा जाँड रक्सी खाएर रमाउने र शिकार खेल्न हिँड्ने समूहका रूपमा चिनिन्थ्यो। पछिल्लो समय यो समुदायमा परिवर्तन आएको छ, तर पनि यो समुदायका युवाले उच्च शिक्षा पूरा गरेको भेटे अझै अचम्म मान्नेहरू छन्। प्रमोद आफ्नो समुदायबाट पहिलो पाइलट बनेका छन्। जीवनमा कहिल्यै विमान नचढ़ेकी लालसरीलाई अब छोराले उडाएको विमान चढ़ने रहर छ। मोरङको कटहरी 5 भोडाहा बस्तीका प्रमोदले 2 महिना अगाडि दक्षिण अफ्रिकाको बोर्ड एभिएसन कलेजबाट कमर्सियल पाइलटको लाइसेन्स लिएका हुन्। उक्त कलेजबाट 18 महिनाको प्रशिक्षण पूरा गरेका उनी हाल नेपालको लाइसेन्स कन्भर्सन परीक्षाको तयारीमा छन्। उनले भने यो परीक्षा पास भएपछि यहाँको एयरलाइन्समा आबद्ध हुने बाटो खुल्ला हुन्छ। उराव समुदायका पहिलो पाइलट कान्तिपुरले छापेको छ। पत्र पत्रिकामा छापिएका यिनै सामग्रीहरूसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। अब यसपछि अन्तरसंवाद कार्यक्रम सुन्न सक्नुहुनेछ। प्राविधिक साथी राजु थापासँगै म प्रवीण पोखरेल विदा हुन्छु। नमस्कार।